नमस्कार अनि रात्रिकालीन अभिवादन कार्यक्रम कृति सौरभमा शुक्रबार यो रात्रिकालीन बसाइमा आज पनि प्रविधिबाट क्षितिजका साथ म सौभाग्यलक्ष्मी उपस्थित भइसकेकी छु। विजय एफएम 101.6 कार्यक्रम कृति सौरभका साथमा हामी 10 बजेसम्म तपाईँसँग रहनेछौँ। तपाईँ इन्टरनेट अनलाइनको www.vijayfm.org.np र मोबाइल एप्लिकेसनबाट पनि हामीलाई सुन्दै हुनुहुन्छ। यस्तै तपाईँ यो कार्यक्रम सामुदायिक रेडियो मालिका एफएम 97.4 MHz कालीकोट र www.malikafm.org.np पनि हरेक साता बुधबार राति 9:30 बजेदेखि 10 बजेसम्म सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी केही यस्ता लेखकहरूका कृति वाचन गर्नेछौँ जसले व्यक्तिका अनुभव, भोगाई र भावनालाई कदर गर्नेछन्। हामी कथा, लघुकथा र उपन्यास लगायतलाई कार्यक्रममा स्थान दिनेछौँ। कृति सौरभमा गएका 22 सातादेखि हामीले उपन्यास फिरफिरेको वाचन गरिरहेका छौँ। 23 औं श्रृङ्खलासम्म आउँदा पृष्ठ 430 सम्मको वाचन सकिएको छ। यहाँसम्म आइपुग्दा पवन र वसन्त फेरि मिल्न थालेका छन्। बिमारी भएर होस गुमेको पवन अझै उस्तै छ। अब के हुन्छ सुनौ फिरफिरेको 23 औं अंश पृष्ठ 431।
झस्केर दुख्छ यो मुटु मेरो उसैको यादमा राखेको थिएँ उसलाई मैले दिलको माझमा झस्केर दुख्छ यो मुटु मेरो उसैको यादमा राखेको थिएँ उसलाई मैले दिलको माझमा झस्केर दुख्छ
उनीहरू अबेरसम्म रुखको छायामा बसिरहे। पसिना सुकिसकेपछि बसन्तले उठ्दै भन्यो, आइज एक ठाउँमा जाम। उसले सर्ट र प्यान्ट हल्लाउँदै ढाड र पुट्ठामा लागेको धुलो बुरुरु झार्यो। पवन पनि त्यसै गर्यो र बसन्तलाई पछ्यायो। पवनले कहाँ जाने भनेर अचल सोध्न छाडिसकेको थियो। उसलाई थाहा थियो बसन्तले जता लैजान्छ रमाइलो ठाउँ लैजान्छ। अघिअघि हिँडिरहेको बसन्त बाटो छेउछाउमा एकदमै झाङ्गिएका बयर र तितेपातीका झ्याङ पन्छाउँदै हिँडिरह्यो। सोचिरह्यो पहिला त कति ठुलो थियो यो बाटो, अहिले त पिलन्धारे भइसकेछ। अलिकति हिँडेपछि बाटो नै देखिएन। मान्छेले हिँड्न छाडेपछि बाटोले पनि ठाउँ सर्छ कि के हो? बसन्तले उफ्रेर बयरका काँडाहरू नाग्यो। अलिपर पुगेर ठिङ्गा उभियो। आँखा अगाडि थियो जुठियामाईको घर। गिद्धहरूले मासु जति लुछेर छाडेको भैँसीको हाडको थुप्रो जस्तो। उसको घुँडा घुँडासम्म आउने भित्ता मात्र बाँकी थिए। तिनलाई पनि हलक्क बढेको दुबो र तितेपातीले छोप्नै लागेको थियो। यसो हेर्दा कसैले दुबोका बिचमा घरका अधुरा भित्ता चटक्कै छाडेर गए जस्तो लाग्थ्यो। कहाँ गयो त्यो तुलसीको मठ? कहाँ गयो पिँढी? कहाँ उडे छानाहरू? कहाँ गयो चुच्चो परेको आँगन? के हेरेको? पवन भैर काँडाले कोतरेका पाखुरा सुमसुमाउँदै नजिक आयो। घर खै कहाँ छ? पहिला यहाँ घर थियो के जुठियामाईको? बसन्त उदास भयो। अहिले त दुबो नै दुबो छ। पहिला एक तले घर थियो, जुठियामै बस्थिन्। को जुठियामै? थिइन् एकजनी, हामीलाई गुँडको कालो च्या खुवाउँथिन् के, मिठा मिठा कथा सुनाउँथिन्, खुब माया गर्थिन् हामीलाई। कहाँ गइन् त? खै कहाँ गइन्? कहाँ गाउँका सबै मिलेर पिटे, कालो मुसो लगाइदिए अनि निकाल्दे गाउँबाट। बसन्तले ढुङ्गो समायो। त्यसबेला त म सानै थिएँ, अलि ठुलो भएको भए सबैको टाउको फुटालिदिन्थेँ। बसन्तको हातको ढुङ्गो भित्तातिर बत्तियो, भित्तामा ठुक्यो, भित्तामा चोइटेर एउटा ढुङ्गो पुत्रुक्क खस्यो। किन निकालेका गाउँबाट? बोक्सी भनेर। बसन्त टुक्रुक्क बस्यो। बोक्सी सोक्सी केही थिइनन्, एक्ली देखेर हेपेका हुन्। तिनकै सरपले गाउँमा अहिले खडेरी पर्न लागेको भन्छन्। गाउँमा बोक्सीले खान्छे भन्छन् मलाई। पवन सशङ्कित भयो। तिनले खान्छिन् मलाई? मैले के गरेको थिएँ? तैँले बिरालो बनेको पिपलको रुखमा पूजा गरेको देखे थिस रे। बसन्तको आवाज धस्कियो। तैँले त्यसबेला किन त्यस्तो भनिस्? मलाई थाहा छैन, मैले साँच्चै देखेको थिएँ। पवनको अनुहार निलो भयो। खै तैँले त्यसबेला मलाई केही भनिनस्? पछि आमैले भनेपछि थाहा पाएको मैले त्यस्तो भनेको रहेछस्। तर जुठी आमैलाई गाउँबाट निकाल्दा तँ रोको थिइस्, सर्वजित मास्टर साहबलाई भन्न पनि दगुरेको थिइस्। तिनले केही भनेनन्? ऊ बसन्त छेउटु सुक्क बस्यो। गाउँबाट ननिकाल भनेर लडेका हुन्। असल रहेछन् है मास्टर? पवनले मुन्टो हल्लायो। तर बदमास त म रहेछु है, मैले के भनेछु? तपाईँ मसित रिसाउनु भएन? बसन्त टोलायो, कुनै उत्तर दिएन। के भयो थियो सबै सुनाउनुहोस् न है, पवनले मलिन स्वरमा भन्यो। बसन्तले गुँडको चिया दिने, कथा सुनाउने, कहिले नरिसाउने, सधैँ तुलसीको मठमा पूजा गर्ने, खुइए सुस्केर हाल्दै इनारमा पानी लिन जाने, असारे आयो कि भनेर पिपलको रुखमा उभेर बाटो हेरिरहने, आफ्ना अनेक सपनाले आत्तिने जुठियामाईका बारेमा सुनायो र सुनायो। उनको अनुहारमा कालो मसो लागेको, टाउको मुडुलो पारिदिएको, गुह कोच्याइदिएको र गाउँले घिच्याउँदै गाउँ कटाएको। बसन्तले कथा सुनाउँदा स्यासा गर्यो, आँखा ठुल्ठुला बनायो, बतासमा हात नचायो, निधारको पसिना पुस्यो, कहिले धारा किट्यो, कहिले आँसु आयो कि भनेर आँखा पुस्यो। जब उसले पवनतिर हेऱ्यो, पवन हत्केलाले आँखा पुछिरहेको थियो। त रोको, बसन्तले उसको काँस सुनसुनायो। होइन के, उसले रुन्चो स्वरमा भन्यो, आँखामा धुलो पसेको। मेरो आँखामा नि धुलो पस्यो, बसन्तले पनि आफ्नो आँखा मिच्यो। त्यस्तो राम्री मान्छेलाई मैले बोक्सी भने होला? पवनले आँखा पुछिरह्यो। म त्यस्तो मान्छे होइन, तैँले भनेको होस् के, बसन्त कन्यो। किन भनिस् भनेर त बिर्सिसकिस्, पछि सबै सम्झिस् भने मलाई भनेस् है। म सम्झिन्छु, सबै सम्झिन्छु, बसन्तले उसलाई रुन दियो, केही भनेन। सौतनपुर पुगिसकेको घामतिर हेऱ्यो, आरनमा तातेको फलाम जस्तो पश्चिमको आकाशलाई हेरिरह्यो। पवनलाई जुठियामेको कथा सुनाउँदा ऊ पनि पुरानो दिनको पुरानो दैलोमा चुइँ पार्दै भित्र पसेको थियो। पुराना दिन पुराना लुगा जस्तै रङ उडेका, बाकसमा थन्काउँदा थन्काउँदै कपुरको गन्ध आउने कहाँ हुँदो रहेछन् र पुराना दिन त भर्खरै सिएको लुगा जस्तै हुँदो रहेछन्। आइरनले धार बनाएका, अनौठो बास्ना आउने, गिदिनी पगाल्ने जेठको गर्मीमा पनि पुराना दिनमा मन्द बतास चलिरहेको थियो। रुखका पात पनि शीतमा नुहाएर टलक्क टल्केका थिए। पुराना दिनमा खुसी थिए, पीडा थिए, आक्रोश थिए, निराशा थिए, उत्साह थिए, जस्ता थिए प्रिय थिए। पिचकुले भनेको कुरा सत्य नै रहेछ, मान्छेलाई सासले होइन यादले बचाउँछ। ती पुराना दिन बसन्तका स्मृति थिए र यिनै स्मृतिले उसलाई बचाउनेछन्, किनभने ऊ बाँच्यो भने नै स्मृतिहरू बाँच्नेछन्। उसले मुठी कस्यो, म स्मृतिहरू बचाउनेछु, यो पवनले जसरी स्मृतिहरू बिर्सने छैन। रोइसकिस्? उसले उठ्दै पवनको काँध थपथपायो। आइज जाम, रात पर्नै लाग्यो। पवन उठ्यो, तात्तातो आँसु उसको डन्डीफोरमा परेछ, चराइरहेको थियो। उसले बिस्तारै डन्डीफोर सुमसुमायो र बसन्तको पछि लाग्यो। शुल्पबाट धुवा उडाउँदै हिँडिरहेका जीवरामले उनीहरूलाई देखिहाले। कहाँ गएर आएको? उनको चर्को आवाज उनीहरूका कानका जाली नै हल्लिने गरी झन्झनायो। जुठी आमै कहाँ गएर आएको? जुठी? उनी कराए। लौ हेर, किन गएको त्यहाँ? ए बसन्ते, तँलाई थाहा छैन पवनलाई त्यहाँ जानु हुँदैन भनेर? के हुन्छ गर? बसन्तको आवाज पनि चर्को भयो। मार्ने भइस्, पवनलाई मार्ने भइस्। उनले शुल्पबाट खरानी खसाले, शुल्पलाई स्टकुटको गोजीमा हाले, झुकेर माटोको डल्लो समातेर हान्दै भने, पवनसित के को दुश्मनी साँध्या छस् भन्त? जानी जानी जुठीको नजिक लैजान्छस्? माटोको डल्लो छल्न बसन्त हत्त झुक्यो र खुर दगुर्यो, दगुरिरह्यो। जीवराम देखिन छाडेपछि रोकियो। पवन पनि ढलपलाउँदै उसैका पछि आइपुग्यो। तँ अब घर जा, उसले पवनलाई भन्यो। म पनि घर जान्छु, एउटा कुरा सोधौँ? बसन्तले मुन्टो हल्लायो। यति बुढाले किन सधैँ तपाईँलाई मात्रै गाली गर्छन्? यो गाउँमा बा नभएको म मात्रै छु नि त, त्यसैले हेपेका हुन्। अनि अर्को कुरा सोधौँ, सोध, तपाईँ पुरानो म राम्रो लाउँछु कि अहिलेको म? दुवै। बसन्तले उसका पसिना भरिएका हत्केला समाए। पहिलेको त पनि राम्रो लाग्थिस्, अहिलेको त पनि राम्रो लाग्छस्। पवन हिस्सा हाँस्यो र दगुर्यो। दगुरेको त के भन्नु, पछाडिबाट कसैले धक्का दिँदै लखेटे जस्तो लाग्थ्यो। अलि पर पुगेर जोडले करायो, अबदेखि म पनि तपाईँलाई त भन्छु। पवन स्यासा गर्दै घर पुग्यो। सर्वजित मास्टर साहब पिँढीमा टुक्रुक्क बसेर खनिएको रुखलाई हेरिरहेका थिए। ऊ पिँढी छेउ राखेको ग्यालन लिएर गयो। नलमा गोडा र पाखुरा पखाल्यो, अनुहार धोयो र अलिकति पानी मुखमा च्यापेर च्यापु हल्लायो। पिच्च थुक्यो र आफूलाई हेरिरहेका सर्वजित मास्टर साहबको नजिक आयो। कहाँ गथिस् भन्, सर्वजित मास्टर साहबले सोधे। पवनले प्रश्न सुन्दै नसुने जस्तो गरेर उनका छेउमा बसेर भन्यो, बा एउटा कुरा सोधौँ। के कुरा? जुठी आमाले मलाई मार्छिन्। कसले भन्यो फेरि यस्तो कुरा? गाउँमा सबैले भन्छन्। पवनले आँखी भाउको पानी पुछ्यो। मैले तिनलाई बोक्सी हो भनेको थिएँ रे। भन्न त भनेको होस्, मेरै अगाडि भनेको होस्। सर्वजित मास्टर साहबले उसको चिसो कपाल सुमसुमाए। तर त्यस बेला त सानै थिइस्, अज्ञानी थिइस्। अनि किन भन्न दिनुभएको त? उसले भुइँतिर हेऱ्यो। किन नपिट्नु भएको मलाई? सर्वजित मास्टर साहब वाल्ला परे। यस्तो प्रश्नको त कल्पनै गरेका थिएनन्। मुटुलाई स्याटले हल्लाए जस्तो भयो। बसन्त भन्थ्यो, जुठी आमालाई गाउँबाट धपाउन नदिन तपाईँ लड्नु भएको थियो रे। उसले मायालु अनुहार बनाएर पुलुक्क हेऱ्यो। मलाई खुसी लाग्यो। सर्वजित मास्टर साहबलाई बसन्तले आफूले हानेका सारा थप्पडको बदला एकैपल्ट लियो जस्तो लाग्यो। उनको अनुहार मुठीमा बेरेको कागज जहीँ काचक्क चुक पर्दै गयो। उनले खुम्चाईलाई हाँसोले रोक्न खोजे तर सकेनन्। उनलाई रमाले नयाँ चित्र देखाउन भित्र बोलाओस् जस्तो लाग्यो, तर रमाले चित्रमा रङ भर्न बाँकी थियो। असार लाग्यो र पनि बादल कतै देखा परेन। आकाश स्टिलको नयाँ थाल चाहिँ टलक्क टल्किरहन्थ्यो। सूर्य आगोको मुस्लो चाहिँ भरभराइरहन्थ्यो। त्यसको असर सबैभन्दा बढी सर्वजित मास्टर साहबलाई परेको थियो। उनको पिठो र पाखुरा फरि घमौरा निस्किसकेको थियो। पसिना बग्यो कि घमौरा चराउन थालिहाल्थ्यो। उनलाई घमौरा रातो टाउका भएका कमिला जस्तो लाग्थे, तिनीहरूले ठुगिरहे जस्तो लाग्थ्यो। उनले श्रीरामसित 55 रुपियाँमा बाँसका छेस्काहरूमा रङ्गीन धागो बुनेर बनाएको पङ्खा किनेका थिए। हर वक्त साथमै हुन्थ्यो, हिँड्दा पनि पङ्खा हम्काउँदै हिँड्थे। पङ्खा हम्काउने बानी यस्तरी पो लागेको थियो, कुनै बेला पङ्खा हातमा नहुँदा पनि दाहिने हात हल्लिहाल्थ्यो। उनी दाहिने हातले पङ्खा हम्काउँदै थिए भने देब्रे हातले रमाको हत्केला समाएर स्कुलबाट फर्किरहेका थिए। उनले काँधमा फरुवा बोकेर हिँडिरहेका जीवराम र घुयारामलाई देखे र रफ्तार बढाए। अलिकति नजिक पुगेपछि सोधिहाले, कता हिँडेको दाई? जीवराम हाँसे, ए मास्टर भो, रुखको पात हल्लोस् नहल्लोस् तिम्रो पङ्खा चाहिँ हल्लिरहन्छ है। घुयारामलाई नमस्ते फर्काउँदै सर्वजित मास्टर साहबले जीवरामलाई भने, यस्तै हो दाई, घमौराले साह्रै दुःख दिए। अनि हल्लिँदै कता जान लाग्नु भएको? खासमा मास्टर, तिमीलाई हिजै भेटेर कुरा राखौँ भन्ने लागेको थियो। जीवरामले सर्वजित मास्टर साहबलाई छेउको साजको रुखको छायातिर तान्दै भने, आज आफै भेटियौ। के कुरा दाई? रेडियोले भनेअनुसार असारको बिचतिरबाट पानी पर्ने भएको छ। भनेको टाइममा पानी पर्यो भने यसपालि मकै एकै घोगामा 1000 दाना फल्ने हुन्छन्। त्यो त राम्रै कुरा हो नि दाई, तर मकैलाई बाँदरबाट जोगाउन गाह्रो हुन्छ। तिमीलाई त थाहै छ, मकैमा दुध पनि बसिसकेको छैन, बाँदरले कोपरेर खत्तमै पार्छन्। जीवरामले फरुवालाई जमिनमा ठ्वाङ्ग पारे। त्यसैले यसपालि अलिकति सोच्नुपर्ने भएको छ। केही सोच्नुभयो त दाई? उनले पङ्खाले गर्दन हम्किए। सोचिसकेको छु, जीवरामले निधार घुम्चाए। त्यही विषयमा कुरा गरौँ भनेर गाउँलेहरूले मानिसकेका छन्। अब गाममा पढे लेखा मान्छे तिमी नै हो, तिमीलाई नसोधी पनि भएन। गाउँको भलाइ हुने कुरालाई म कसरी नाइ भन्नुला र दाई? त्यही भनेको, त्यो जुठी त गइसके। जीवरामले उठ खुम्चाउँदै जुठियामाको घर जाने बाटोतिर देखाए। त्यसको जग्गा झारले खाएरै सक्ला जस्तो भयो। हामीले सोचेको त्यहाँ एउटा अग्लो टौवा हाल्न पायो भने बाँदरका हुल पसेको देखिन्थ्यो, बाँदर भगाउन सजिलो हुन्थ्यो। के भन्छौ, टौवा लाउने हो त त्यहाँ? सर्वजित मास्टर साहबले थाहा पाइहाले उनीहरूले के सोचेका हुन् भनेर। टौवा त एउटा बहाना मात्र थियो, अब उनले नाइ भन्दा पनि केही हुनेवाला थिएन। यसपालि टौवा हाल्लान्, अर्को पालि धानै रोप्लान्। खेल धेरै अघिदेखि खेलिएको पो रहेछ। आखिरमा गाउँको पुछारमा टौवा हालेर कसरी पो गाउँभरिको मकै रेख्दै खोला र? जुठीका आफन्तहरू पनि होलान्, असारे पनि फर्केलान्। उनले भने, हकदाबी गर्ने आए भने के गर्नुहुन्छ? असारेको केही खबर छैन। जीवरामले भने, जग्गा जुठीकै नाममा छ, बुटोलतिर जुठीको कान्छो भाइ छ भन्ने सुनेको छु। कसैले हकदाबी गरेन भने उसैलाई खबर गरौँला। अब तपाईँहरूले धेरै नै सोचिसक्नु भएको रहेछ, तिमीले त्यही भन्छौ भनेर हामीले त काम पनि सुरु गरिसक्यौँ। बिहानैदेखि टमाटरहरूलाई काममा खटाइसकेका छौँ। 2-3 दिनमा टौवा तयार भइहाल्छ। पाले पालो गरेर गाउँलेहरूले टौवाबाट बाँदर हेर्छन्। सर्वजित मास्टर साहबले मुन्टु हल्लाए। लौ त हामी लाग्यौँ। जीवरामले फरुवा काँधमा राखे। टाइम भयो भने टौवा बनाएको हेर्न आउनु। बाँसबारीमा पहिलोपालि टौवा बन्न लाग्छ, झरी बिदा हुनै लाग्छ दाई। स्कुलको काम धेरै छ, बलियो टौवा बनाउनु होला। जीवराम हाँसेर हिँडे। लुरुक्क पर घुयारामले पछ्यायो। सर्वजित मास्टर साहबले उनीहरूको चालमा नयाँ गति महसुस गरे। बाटोभरि रमा चुपाइरहे। सर्वजित मास्टर साहबले सोचिरहे। आगनमा पाइला टेकिसकेपछि रमाले सोधि, जुठी आमै फेरि आउँछिन्, टोवामा बस्छिन्? सर्वजित मास्टर साहबले पिँढीमा बसेर जुत्ता फुकाले। मोजाबाट पातलो बाफ उड्यो। अब आउन्न, त्यही भएर त टोवा बनाउनु लागेको। भनेपछि जुठी आमाले दाईलाई मारिदिनन्। रमा बुरुक्क उफ्री। सर्वजित मास्टर साहबले मोजा भुइँमा पछारे। कसले भन्छ फेरि यस्ता नचाहिने कुरा? मैले सुनेको, हेर बेटा, यस्ता नचाहिने कुरा पत्याउनुहुन्न। उनी रापिला भएका आफ्ना पैताला सुमसुमाए। जुठी बोक्सी भएको भए त्यसले मान्छे मार्न सक्ने भए यो सारा गाउँ मसानघाट हुन्थ्यो, बुझिस्? त्यसले कसैलाई छाड्थिन। त्यसलाई हामी सबै मिलेर लघारेका हौँ, कोही चोखा छैनौँ। रमाले मुन्टु हल्लाई एकछिन निधार खुम्च्याउँदै सोचिरहे। सर्वज मास्टर साहबले हातगोडा पखालेको हेरिरहे। उनले गर्दन र पाखुरा के पखालेका थिए घमौरा चर्चराउन थालिहाले। उनले मुख बिगारे। रमा उनको छेउमा गएर भने, बा, एउटा कुरा सोधौँ। सोध बेटा, दाइले सबै कुरा कहिले सम्झिन्छ त? मलाई त पहिला जस्तो माया गर्दैन। ठुलो भएर जागिर खाएर नयाँ लुगा किनिदिन्छु भन्थ्यो। माया गर्छ बेटा, उनले जनैमा पानी लाउँदै भने। पहिला माया देखाउन जान्थ्यो, अहिले जान्दैन। पहिलाका कुरा सम्झेन भने पनि फेरि माया देखाउन सिकिहाल्छ नि। पहिलाको सम्झेन भने फेरि एक कक्षामा पढ्छ? भर्खर त अलिअलि लेख्न जाने छ, एक कक्षामै पढ्ला नि। कहिलेदेखि पढ्छ त एक कक्षामा? अब अर्को पालिदेखि? भनेपछि त म चार कक्षामा हुँदा त्यो एक कक्षामा हुन्छ। रमाले आँखा नचाई। हो बेटा, त्यसैले अब तिमीले दाइको ख्याल गर्नुपर्छ। अब तिमी त्योभन्दा जान्ने हुन्छौ, त्यसैले झगडा गर्नु हुँदैन, उसको चित्त दुखाउनु हुँदैन, बुझ्यौ? रमा सर्वज मास्टर साहबकै छेउमा बसी घुँडामा कुइना टेकाउँदै दुवै हत्केला गालामा अडाई। हुन्छ, तर त्यसले मैले भनेको मान्दै मान्दैन। अघि पनि स्कुलमा सँगै घर जाऊँ भनेको मानेन। बन्ते दाइसित दगुर्यो, अहिलेसम्म घर आएको छैन। आउँछ बेटा, अलि पछि आउँछ। बा, अनि के, पहिला त हजुरले बन्ते दाइसित सङ्गत गरे कि गाली गर्नुहुन्थ्यो? अचेल किन गाली गर्नुहुन्न? सर्वजित मास्टर साहब एकछिन टोलाए र भने, बसन्तले अचेल पवनले पुराना कुरा सम्झिहाल्छ कि भनेर कोसिस गरिरहेको छ बेटा। गाउँमा डुल्दा केही सम्झिहाल्छ कि भनेर गाउँ डुलाउँछ, त्यो मैले सोचे जति खराब रहेनछ। पवनलाई माया नै गर्दो रहेछ। आज कहाँ डुलाउन लगाएको होला त बन्ते दाइले? खै बेटा, थाहा छैन, होला नि उनीहरू पहिला लुकी लुकी जाने ठाउँ। पवन र बसन्त बुढो आँपको रुखमुनतिर सुस्ताइरहेका थिए। आँपको रुख सदाधै मौन थियो, कमिलाको लस्कर रुख उक्लिरहेको थियो। पवनले राता कमिलालाई हेरिरह्यो। उसलाई बसन्तले यही आँपको रुखमा झुन्डेर मरेको दाउरेको कथा सुनाएको थियो। भर्खरै कथा सुनेर पवन उदास भएको थियो। उसको उदासीमा जङ्गलमा फैलेको सन्नाटाले साथ दिइरहेको थियो। उसलाई दुबोमाथि ढल्केको बसन्तको सास पनि सौतेनी नदी सुसाए जस्तै लागेको थियो। पवनले शिर अलिकति ठाडो पारेर आँपका हाँगाहरूलाई हेरिरह्यो। घाउबाट पाप्रा निस्के झैँ हाँगाबाट बोक्रा निस्केका थिए। उसले दाउरे रुखमा चढेको, हाँगामा बसेर रोइरहेको, डोरी बाटिरहेको कल्पना गर्यो। जब दाउरेले गर्दनमा डोरी बाँधेर झ्याममा हाम फाल्यो, उझसँग भयो र उसका त्रासले अँध्यारा भएका आँखा अघिल्तिर दाउरेले पैताला तन्कायो। जाम, यहाँ नबसौँ, वातिँदै उठ्यो। बस्न भनेको, बसन्तले उसको हात समायो। कस्तो शीतल भएको छ, मलाई डर लाग्यो। नडरा, केही हुन्न, यो रुखले कपलक्कै खान्न के रे, हामी पहिला पनि आउँथ्यौँ, यो रुखले केही गर्दैन थियो। यो रुख असलै छ, बसन्तले दाँत देखायो। अब त खान खोजे पनि खान सक्दैन, थोते बुढो भइसक्यो। पवनले बसन्तका नजिक अरक्क सर्दै सोध्यो, हामी आउँथ्यौँ यहाँ किन आउँथ्यौँ? यसैका पातको फिरफिर बनाएर त गुर्न आउँथ्यौँ, अनि पहिला त यसमा आँप फल्थे, टिप्न आउँथ्यौँ। अनि थाहा छ, यो रुखका हाँगामा कोइली पनि बस्थे, कोहो कोहो भनेर सोध्थे, अनि हामी मुन्तिरबाट महो महो भन्थ्यौँ। किन कोइलीले कोहो कोहो किन भनेर सोधेको? पवनले अचम्म मान्यो। अनि हामीले किन महो महो भनेको? गाउँमा सबैले कोइलीले कोहो कोहो भनेर सोद्धा महो महो भन्थे, त्यही भएर। कोइलीले कोहो कोहो भनेर सोद्धा महो महो भन्नुपर्छ रे के? कोइलीले किन कोहो कोहो भनेर सोध्छ त? बसन्तको दिमागको चक्रेपिङ फनक चक्रे बसन्तको दिमागको चक्रेपिङ फनकै घुम्यो र पुराना दिनमा गएर अडियो। धेरै वर्ष पहिला पिपलको रुखमा बसेर कोइलीले कोहो कोहो भनेको थियो। जुठी हामीले आँखे बाउमा हत्केला राखेर कोइलीलाई हेर्दै महो महो भनेकी थिइन्। कोइली भुरेर उडेर पश्चिमतिर गएको थियो। उसले जुठी हामीले त्यसै गरी प्रश्न गरेको थियो, जसरी अहिले पवनले गरिरहेको थियो। बाबै, कोइलीले कोहो कोहो भनेर सोध्यो भने जवाफ दिनुपर्छ, जुठी हामीले भनेकी थिइन्। कोइलीलाई जवाफ दिएन भने त्यसले उड्ने बाटो पाउँदैन, बाटो दिनुपर्छ। ए कोइली, जा उड भन्यो भने हुँदैन जुठ्यामै? त्यस्तो भन्नु हुँदैन बाबै, कोइलीलाई पिर पर्छ। जुठ्यामैले कान समाएकी थिइन्। कोइलीलाई मट्याङ्राले पनि हान्नु हुँदैन, कोइली मर्यो भने कोइलीले बोकेको सन्देश पनि उसितै मर्छ। कसरी जुठ्यामै? जुठ्यामैले उसको हात समातेर पिपलको छायामा बसालेकी थिइन् र कथा सुनाएकी थिइन्। हजुरबाले सुनाएको कथा भन्थिन्, तर आफैले रचे जसरी सुनाएकी थिइन्, कतै पनि नअड्केर, बोल्दा सासै फेरेको पनि थाहा नदिएर। वसन्तलाई त्यो कथा पहिला सबै सम्झना थियो, अहिले बिर्सि पो सक्यो कि? जुठ्यामै भन्थिन्, बाबै, कथा सुनाउन आउन्न भनेर हरेस नखानु, भन्न जान्दिनँ कि भनेर आत्तिनु पनि हुँदैन, मुख खोल्ने आँट गर्नुपर्छ, कथाको लहर मुखबाट निस्कँदै जान्छ, रोकिँदै रोकिन्न, बाबै आँट गर्नुपर्छ। उसले पुलुक्क पवनतिर हेऱ्यो। कोइलीको कथा सुन्छस्? पवनको अनुहार उजेलो भयो। धेरै वर्ष पहिले एउटा दाउरेको घरमा एउटी बच्ची जन्मी। बच्चीलाई जन्म दिएर आमा मरिहाली। बच्ची फुल जस्तै राम्री थिए। जब ठुली भई उसको सुन्दरतामा अर्को कुरा थपियो, उसको आवाज। त्यो आवाजमा साह्रै मिठास भरिएको थियो। उसले बोलेको सुन्यो कि हिँडिरहेका बटुवा पनि टक्क उभिन्थे। केटी जवान हुँदै गई, केटी गिट्ठा र तरुल खोज्न वनमा गएका बेला गीत गाउँथे। उसको गीत सुनेर चरा, बाँदर, लोखर्के, हरिण, मृग, हात्तीसम्म मख पर्थे। उसको आवाज पशुपन्छीलाई यति मन पर्यो, उनीहरू सबै उसको साथी भए। हात्तीले उसलाई आफ्नो पिठीमा राखेर वन घुमाइदिन्थ्यो, बाँदरले स्याउला झारिदिन्थ्यो, लोखर्केले बाटो देखाइदिन्थ्यो, स्यालले तरुलको जराको माटो खुस्रिदिन्थ्यो। दिन रमाइले गरी बितिरहेका थिए। एक दिन त्यही देशको राजकुमार शिकार खेल्दै वनमा आइपुग्यो। उसले निद्रादेवीको श्राप पाएको थियो, त्यसैले अनिद्राको रोगी थियो। उसका आँखा जहिले पनि रातिगिडी जस्ता हुन्थे। उसले तलाउमा पानी पिउन आएको मृगलाई देख्यो। मृगलाई धनु ताकेर बाँड हान्ने लागेको थियो। मिठो गीत कानमा ठोकियो। उसले यति मिठो आवाज कतै सुनेको थिएन। उसले आवाजलाई पन्छ्याउँदै गयो। जब उसले तरुल खन्दै गीत गाइरहेकी केटीलाई देख्यो, प्रेममा परिहाल्यो। उसले धनु बाँड, मोतीको माला, हिराको औँठी सबै खाल्डो खनेर लुकायो र केटीका नजिक गयो। कहाँ के हो, उसले सोध्यो, कति मिठो गीत गाएकी? म त यहीँ गाउँकी हुँ, केटीले भने। तिमी को हो, कहाँबाट आएका? म त अर्कै गाउँको हुँ, उसले भन्यो, कामको खोजीमा आएको। उनीहरू दिनभरि कुरा गरे। साँझ घर फर्किने बेला केटीले भने, परदेशी रहेछौ, राति बन बने किन हिँड्छौ? आज हाम्रै घरमा बास बस। राजकुमार पछि लाग्यो। राति पिँढीमा पल्टेको उसलाई निद्रै लागेन। उसले आँगन छेउ राखेको मुडो र बन्चरो देख्यो। मुडोलाई चिर्न थाल्यो। केटीले बाहिर आएर सोधी, किन नसुतेको? मलाई निद्रादेवीको श्राप लागेको छ, उसले भन्यो। निद्रै लाग्दैन, गाउँलेहरू मेरो आवाज सुन्यो भने निद्रा लाग्छ भन्छन्, तिमीलाई पनि लाग्छ कि? राजकुमार ओछ्यानमा पल्टियो। केटी छेउमा बसेर गीत गाउन थाले। गीत सुन्दा सुन्दै राजकुमारका आँखा लुलाउँदै गए र ऊ एकदमै गहिरो निदायो। यसरी त कहिले निदाएको थिएन। बिहान उठेर उसले भन्यो, अब म कतै जान्न, संसारको कुनै कुनामा पनि यति मिठो निद्रा पाउँदिनँ। केटीलाई अप्ठ्यारो लाग्यो। राजकुमारले भन्यो, म तिम्रो घरको सबै काम गरिदिन्छु, दाउरा चिरिदिन्छु, तरुल खानिदिन्छु, बस राति सुत्ने बेला एउटा गीत गाइदेऊ। केटीले उसको कुरा माने। महिना दिन बित्यो। राजकुमारका आँखाबाट रातो रङ हराउँदै गयो। ऊ दरबार नफर्केपछि खैला बैला मच्चियो। सिपाही उसको खोजीमा लागे। एक दिन तिनले दाउरा चिरिरहेको देखे। ऊ भाग्न खोज्यो तर सिपाहीले समाए। केटीले थाहा पाए, परदेशी त राजकुमार पो रहेछ। सिपाहीले राजकुमारलाई लिएर गए। दरबारको मखमली ओछ्यानमा उसलाई निद्रा परेन। उसले त्यही झुपडीको पिँढी र केटीको गीतलाई सम्झिरह्यो। अनिद्राले फेरि गाँच्दै गयो। फेरि आँखामा रातिगढी देखिन थाले। ऊ एकदमै कमजोर भयो। एक रात ओछ्यानमा छटपटिरहेका बेला उसका कानमा मिठो गीत गुन्जियो। केटीले थाहा पाइसकेकी थिए, राजकुमार उसको आवाज नसुनिकन निदाउनै सक्दैन। त्यसैले दरबार छेउको जङ्गलमा आएर गीत गाएकी थिए। गीत सुनेर राजकुमारलाई मिठो निद्रा लाग्यो। भोलिपल्ट उसले राजालाई भेट्यो र केटीको गीतले मिठो निद्रा लागेको कुरा सुनायो र प्रतिज्ञा गर्यो, म त्यो केटी बाहेक कसैसित बिहे गर्दिनँ। दरबारमा खैला बैला मच्यो र खबर अर्को देशकी राजकुमारीकोमा पुग्यो। राजकुमारीले एक खुट्टा उभिएर भगवान्को ठुलै तपस्या गरेकी थिए। भगवान्ले खुसी भएर दर्शन दिँदा उसले वरदानमा राजकुमारलाई मागेकी थिए। भगवान्ले राजकुमार उसकै हुने वरदान दिएका थिए। राजकुमारले दाउरेकी छोरीसित बिहे गर्छु भनेको सुनेर ऊ भेट्न आए। मलाई पनि तिमी मनपर्छौ, तर निद्रा बिना मेरो जीवनको कुनै अर्थ छैन, राजकुमारले भन्यो। निद्रा नभएको मान्छे र माटोको मूर्तिमा के फरक हुन्छ र? के तिमी माटोको मूर्तिसित बिहे गर्छौ? त्यो केटीको गीत बिना म मूर्ति नै हुन्छु, राजकुमारी रुँदै आफ्नो दरबारमा फर्के। रातभरि रोइरही, भगवान्लाई गाली गरिरही, हे भगवान् कस्तो छल गर्यो भन्दै। उता भगवान्लाई नरमाइलो लाग्यो। उनले केही उपाय त सोच्नै पर्ने भएको थियो, नत्र तिनको वरदानलाई फेरि कसले वास्ता गर्थ्यो? को तिनका नाममा कठोर तपस्या बस्थ्यो? एक दिन केटीले तरुल खनिरहेका बेला उनी प्रकट भए। केटीले अचम्मै माने, उनका गोडामा घोप्टो परे। भगवान्, मैले सुनेको हजुर त तपस्या बिना कसैलाई दर्शन दिनुहुन्न भनेर, तर मैले त केही तपस्या गरेको थिइनँ, किन दर्शन दिनुभयो? छोरी, तिम्रो आवाज, तिम्रो गीत नै तपस्या हो। संसारमा सबैले कठोरभन्दा कठोर तपस्या गर्छन्, तर थोरैले मात्र तिमीले जस्तो आफ्नो कलाले तपस्या गर्छन्। तिमीले सोच्दै नसोची तपस्या गर्यौ। भगवान् पिँढी पिँढीले भरिएको तपस्याले भन्दा कलाले भरिएको तपस्याले खुसी हुन्छन्। म पनि भएँ, भगवान् मलाई त गाउन मन लाग्थ्यो, गाएँ। केटीले भने, के तपस्या गरेर खै? आफूलाई गर्न मन लागेको काम मनैदेखि गर्नु नै मेरो तपस्या हो। म तिम्रो यस्तै कुराले खुसी भएँ, केटी हाँसी। सबैले मसित केही न केही माग्न मेरो तपस्या गर्छन्। तिमी यस्तै छोरी हो जसले तपस्या गर्यो तर केही नमाग्न, त्यसैले म केही माग्छु, तिमी दिन्छौ, जे माग्नुहोस्। केटीले निर्धक्कसित भने, तिम्रो आवाज मलाई देऊ। मैले मेरो आवाज हजुरलाई दिएँ भने म नै हुन्न, ऊ आत्ति। मैले तिम्रो आवाज मात्रै मागेको हुँ। तिमी तिम्रो आवाज बिना पनि तिमी नै हुनेछौ। तिम्रो हृदय, तिम्रो सोच र तिम्रो सपना तिमीसितै हुनेछ। तिमी राजकुमारको प्रेममा परेकी छौ, मलाई थाहा छ। तर तिमीलाई एउटा कुरा थाहा छ? के कुरा भगवान्? राजकुमारले तिम्रो आवाज र गीतलाई मात्रै प्रेम गर्छ, तिमीलाई सम्पूर्ण रूपमा प्रेम गर्दैन। तिम्रो आवाज तिम्रो सम्पूर्ण पहिचान होइन, केवल एक अंश हो। समुद्रबाट एक अञ्जली पानी निकाल्दा समुद्रको बहाव रोकिँदैन, गहिराईलाई असर पर्दैन। तिमी तिम्रो आवाज बिना पनि उस्तै रहनेछौ। तिम्रो आवाज देऊ। हुन्छ भगवान्, मेरो आवाज लैजानुहोस्। तर मेरो आवाज लगेर के गर्नुहुन्छ? म कुनै अरू आवाजहीन प्राणीलाई दिन्छु, भगवान्ले मुस्कुराउँदै भने। अब तिमी मसित केही माग्दिनौ? केटीले एकछिन सोचेर भने, एउटा कुरा माग्छु, जे माग म दिन तयार छु। म आफूले नै आफूलाई मन परेको प्राणीलाई मेरो आवाज दिन्छु। भगवान गम्भीर भए, हुन्छ, तर मेरो शर्त छ। के शर्त भगवान्? तिमीले आवाज अर्को कुनै मानिसलाई दिन पाउने छैनौ, संसारका अरू जुनसुकै प्राणीलाई दिए पनि हुन्छ। केटीले शर्त माने। भगवान खुसी भए, आफूलाई केही माग्दिनौ? भगवान्ले नै माग्ने कुरा मसित रहेछ, केही पर्दैन। भगवान हलुङ्गो मन लिएर फर्के, तर केटीको मन गरुङ्गो भइरह्यो। उसले रात दिन सोचिरहे, कसलाई दिने होला आवाज? वैशाखको एक उराट लाग्दो दिन उसले रुखको हाँगामा चुपचाप बसिरहेको पन्छी देखे। लामो पुच्छर, शिरमा जुरो, टाटे पाटे प्वाँख। के हो तिम्रो नाम? सारा वनका चरा चिरबिराउँदै उठ्छन्। उसले सोधी, तिमी किन उदास छौ? मेरो नाम कोइली हो, चराले एकदमै चिरिक्क परेको नमिठो आवाजमा भन्यो। मेरो आवाज साह्रै नमिठो छ, मेरो आवाजलाई कसैले मन पराउँदैन, त्यसैले म चुपचाप बस्छु। को हौ तिमी? तिम्रो आवाज त संसारका सबै चराको भन्दा पनि मिठो रहेछ। म दाउरेकी छोरी हुँ, उसले भने। म तिमीलाई मेरो आवाज दिन सक्छु, तर मेरा दुईवटा शर्त मान्छौ भने। यति मिठो आवाजका लागि म त जुनसुकै शर्त पनि मान्न तयार छु। पहिलो शर्त, तिमीलाई आवाज मैले दिएको भनेर कसैलाई नभन्नु, उसले भने। दोस्रो, यो देशको राजकुमारको झ्यालमा गएर हरेक रात गीत गाउनु। हुन्छ, म तयार छु। उसले आफ्नो आवाज कोइलीलाई दिए। कोइलीको नमिठो आवाज उसलाई सर्यो। उसलाई लाग्यो, चराले कतै फट्टाइ त गर्ने होइन। उसले भने, तिमीले हरेक दिन आएर मलाई भन्नुपर्छ तिमीले गीत गाएपछि राजकुमार कति बेला निदायो भनेर। हुन्छ, तर तिमीलाई मैले कहाँ खोज्न जाने, कसरी बताउने? उसले एकछिन सोचेर भने, तिमी को हो भन्दै उड्नु। जब मैले म हो भन्छु, मेरो छेउमा आएर सुनाउनु। कोइलीलाई उसको कुरा मन पर्यो। कोइली हरेक रात राजकुमारको झ्यालमा जान्थ्यो र कुहु कुहु गीत गाउँथ्यो। राजकुमार निदाउँथ्यो, उसले सबै कुरा केटीलाई सुनाउँथ्यो। कोइलीको आवाजमा निद्रा लागेपछि राजकुमार विवाह गर्न राजी भयो। बिहे धुमधाम भयो। राजकुमारी खुसी थिए। एक रात राजकुमारले झ्यालमा बसेको कोइलीलाई काफलका मिठा दाना खाना दिएर फकाए र उसको मिठो आवाजबारे सोधी। कोइलीले सबै कुरा सुनायो, राजकुमारीको निद्रा हरायो। उसले सोचे, कुनै दिन केटीलाई आवाज फिर्ता मागेर लगि भने त राजकुमारले फेरि त्यही केटीलाई बिहे गर्छु भन्ला। उसले सुट्टुका सिपाहीलाई केटीको घर पठाए। तिनले केटीको घर जलाइदिए र देश छाडेर जाने आदेश दिए, नत्र उनीहरूलाई मृत्युदण्ड दिने धम्की दिए। केटी आफ्नो बुढो बासित त्यसै रात देश छाडेर गई। भोलिपल्ट कोइली राजकुमारको खबर दिन को हो भन्दै उसलाई खोज्न गयो, तर कतैबाट पनि म हो भन्ने आवाज आएन। उसले छटपटिँदै सारा देशको आकाश घुम्यो, तर ऊ कतै भेटिएन। र एक दिन कोइलीले राजमहलको झ्यालमा बसेर सुसारेका कुरा सुन्यो। केटीको आवाज, राजकुमारको प्रेम, भगवान्को तपस्या, सबै कुरा थाहा पायो। उसको हृदयमा डडेलो लाग्यो। ऊ केटीलाई भेटेर क्षमा माग्न जताततै उडिरह्यो। केटीले देश छाडेर जाँदा बाटोमा कोइलीलाई सम्झेकी थिए। कोइलीले को हो भन्दै उसलाई कति खोज्ला, त्यसैले उसले बाटोमा भेटिने हरेक बटुवालाई भन्थे। कोइलीले को हो सोध्यो भने म हो भनिदिनु होला। बटुवाले पनि उसको कुरा माने। उनीहरूले अरू बटुवालाई भने। कोइलीले केटीलाई खोज्दै डाँडा काँडा नाग्यो। मान्छेको आवाज सुनियो कि को हो भनेर सोधिहाल्थ्यो। मान्छेहरूले पनि म हो भन्थे। कोइली पहिलोपल्ट म हो भनेको सुन्दा साह्रै खुसी भएको थियो, तर उसको खुसी एकैछिनमा हराएको थियो, किनभने म हो भन्ने आवाज अर्कै थियो। केटीले कोइली म हो भनेको सुनेर खुसी होला भन्ठानी, तर उसले एउटा कुरा बिर्सी, कोइलीले केटीकै आवाजलाई मात्र पत्याउँथ्यो, किनभने त्यो आवाज पहिला कोइलीको आफ्नै आवाज थियो। युगौँ बित्यो, कोइलीले को हो भन्दै केटीलाई खोजिरह्यो। मान्छेहरूले म हो भनिरहे, तर उसले केटीलाई कतै भेटेन। बिस्तारै उबुडो भयो। उसले आफ्नो सन्तानलाई केटीका बारेमा बतायो र माफी माग्नु भन्यो। उसका सन्तानका सन्तान संसारभरि केटीलाई खोज्दै हिँडिरहे, को हो भनिरहे। अहिले पनि कोइलीहरू कतै मान्छेहरूलाई देखियो कि को हो भनेर सोध्छन्। मान्छेहरू महो भन्छन्, कोइलीहरूले अर्कै आवाज सुन्छन् र फेरि केटीलाई खोज्दै उठ्छन्। त्यसैले जुठियामै भन्थिन्, कोइलीलाई मार्नु हुँदैन, सन्देश उहीसित मर्छ। पवनलाई आँखा पिरा भए जस्तो भयो। बसन्तले नदेख्ने गरी आँखा पुछ्यो। उसले आफू कथाको केटी भए जस्तै लाग्यो। सायद भगवान्ले उसित स्मृतिहरू मागेका थिए र उसले आफ्ना स्मृतिहरू बसन्तलाई दिएको थियो। केटीले कोइलीको मुखबाट आफ्नै आवाज सुने झैँ उसले बसन्तको मुखबाट आफ्ना कथाहरू सुनेको थियो। बसन्तले पवनको छटपटी र उदासी महसुस गर्यो, तर केही भनेन। ऊ पनि आफ्नै कल्पनाको पिङमा मचिरह्यो। उसले सोच्यो, सायद कथाकी केटी जुठियामै आफै नै थिइन् कि के ऊ कोइली थियो। केटीलाई आवाज जति महत्त्वपूर्ण थियो, त्यति नै जुठियामालाई आफ्ना कथा महत्त्वपूर्ण थिए। के जुठियामाले आफ्ना कथाहरू उसलाई दिएकी हुन्, नत्र उसले कसरी कथा आफैले रचे जसरी सर र सुनाउन सक्यो। बसन्त जुरुकै उठ्यो, आइज जाम, ढिला भयो। धुलो उडाउँदै गाउँ फर्किरहेका गाई गोरु भैँसी र राँगाको पछि पछि लाएर उनीहरू गाउँ पसे। धुलो भुइँको हिरो चाहिँ आकाशतिर उडिरहेको थियो। जनावरका खुरको सङ्गीत गुन्जिरहेको थियो। पर कुकुरहरू भुकिरहेका थिए। धुलोको अनकन्टार जङ्गलभित्र रातो सूर्य अर्मलाई रहेझै देखिन्थ्यो। चराहरू चिरबिर गर्दै बाँसघरीतिर उडिरहेका थिए। उनीहरू मूल बाटो छाडेर खेतका आलीको साँगुरो बाटो हिँडिरहेका थिए। मूल बाटोमा साइकलमा हुरिँदै गरेका त्रैलोक र बिजुलाई देखिहाले। कहाँ जान लाग्यो, बसन्त चिच्चायो। साइकल हाँकिरहेको त्रैलोकले यसो मुन्टो बटाएर हेर्दै साइकलको घन्टी बजायो। जुठीकोमा किन, थाहा छैन, बिजुको आवाज आयो, टौवा हाल्न लाग्छन्। टौवा? उसले पवनलाई आँखा सन्कायो। दुबै दगुरे टौवा बनाउने ठाउँमा मान्छेहरू हल्ला गरिरहेका थिए। कोही चिनिएनन्। अँध्यारा छाया जस्ता मात्र देखिए। कालो धर्का जस्ता अग्ला अग्ला बाँसका लिङ्गाहरू ठडिएका थिए। टर्चको तिखो उज्यालोको धार उनीहरूको आँखामा ठोकियो। शान्तिरामको चर्को आवाज आयो, ए बसन्ते, पवनलाई लिएर किन आएको? पवनले हत्कराले टर्चको उज्यालो छेक्दै भन्यो, हामी पनि हेर्ने हो टौवा, अहिले हेर्नलाई केही छैन, अँध्यारोमा नडुल, बनेपछि आउनु। कहिले भन्छ? पवनले आँखा मिच्यो, 3-4 दिनपछि। टौवा 6 दिनमा तयार भयो। टौवा छाउने खर ल्याउन ढिला भएर टौवाले बाँसबारीमा रोमाञ्चकता थपेको थियो। यति ठुलो र अग्लो टौवा त वरिपरिका 7 गाउँमा पनि छैन भन्ने पनि हल्ला चल्यो। हुन पनि अरू गाउँका टौवा एकदमै हुँचा हुन्थे। 8 बाँसे, 8 बाँसले बनेका, आठमासे टौवा त सौतनपुरमा घरै पछि आफ्नो खेत हेर्न मात्रै बनाएका, तर बाँसबारीको टौवा त सारा गाउँ हेर्न बनाइएको थियो। जीवरामले 800 रुपियाँमा मैनापुरबाट जग्गु यादवलाई झिकाएका थिए। ऊ टौवा बनाउन सबैभन्दा सिपालु थियो, तर आठमासे टौवा बनाउँदा बनाउँदै दिक्क भइसकेको थियो। उसको अझै ठुलो र अझै अग्लो टौवा बनाउने सपना थियो, तर उसको सपनामा लगानी गर्ने कोही थिएन। जीवरामले त्रैलोक र बिजुसित पठाएको खबर सुने बित्तिकै प्याच सुर्ती थुकेर स्वात्त चप्पल पहिरेर हिँडिहालेको थियो। अलिपर पुगेर कराएको थियो, अरे रामुकी आमा, म 4-5 दिनपछि आउँछु रे। उसले जीवरामको डुग्गीमा बसेर 36 मासे टौवाको योजना बनाएको थियो। गाउँलेको अनुहार उजेलो भएको थियो। उनीहरूले टौवामा लाग्ने नगदी खर्च घर घरबाट उठाउने निर्णय गरे। उनीहरूले बाँसघारीबाट 36 बाँसका रुख लतारेका थिए। बाँसघारी लहरै माथिका 3 दाँत उक्किएको थोते बुढो जस्तो भएको थियो। उनीहरूले 2.5 दिनमा 150 मिटर लामो बाबियोको डोरी पनि बाँटेका थिए। अहिलेसम्म त्यति लामो डोरी 7 गाउँमै बाँटिएको थिएन रे। शान्तिराम त रेडियोले थाहा पायो भने यो कुरा समाचार बनाउँछ भन्थ्यो। त्रैलोक र बिजुले अम्बरपुरबाट 1 किलो 3 इन्चे किला र 5 हाते आरी ल्याएका थिए। जग्गुले टौवाका 4 खुट्टा बनाउँदा हरेक खुट्टामा 4-4 बाँस बाँधेको थियो र हरेक बाँसको टुप्पानेर किला ठोकेर बाबियोको डोरीले बाँधेर अर्को बाँस घाँसेको थियो। त्यसैले टौवाको उचाइ 2 बाँस जति अग्लो भएको थियो। टौवाका 4 खुट्टालाई अड्याउन लच्किन नदिन र 4 ठाउँमा मोटा मोटा बाँसले भेरेको थियो। त्यसैले टौवा 4 तले घर जस्तो भएको थियो। मुन्तिरका 3 तलामा उसले पुलमा राखेका फ्ल्याग झैँ बाँसका चिराले टम्म पारेको थियो। सबैभन्दा माथिल्लो तलामा बाँसका गिर नै राखेको थियो। त्यसमाथि बाँसको मान्द्रो ओछ्याएको थियो र आफ्नै कम्मर जति अग्लो बार पनि लागेको थियो। बारमा अङ्ग्रेजी अक्षर एक्स जसरी काँसका कप्टेरा ठोकेको थियो। मन्त्रबाट हेर्दा बाँसका कप्टेराभित्र चित्र जस्तै लाग्थे। छानो खरले छायो र छानाको टुप्पामा निलो कपडाको टुक्रा झन्डा बनाएर राख्यो। भन्यो, यसले हुरी चल्न थालेको पहिल्यै थाहा दिन्छ। टौवाको शिरमा हावाको बहावमा फरफराइरहेको कपडाको टुक्का साँच्चीकै आकर्षक देखिएको थियो। टौवामा चढ्न बाबियोको डोरीले 2 लहरामा 1 हातका अन्तरमा बाँसका कप्टेरा बाँधेर भर्याङ बनाइएको थियो। टाढाबाट हेर्दा टौवामा लामा लामा सर्प झुन्डी जस्तो लाग्थे। भर्याङका 2 डोरी गाउँको जुनसुकै छेउबाट हेर्दा पनि टौवाको फरफराइरहने निलो कपडा देखिन्थ्यो र टौवा बाँसबारीको वैभव पनि भइसकेको थियो। त्यसैले त जीवरामले जग्गुलाई अबिरले रङ्गाएर विदा गरेका थिए। टौवा ठडिएको 11 दिनपछि आकाशका किनारमा बादलका झुन्ड देखा परे। ती कहिले खराया जस्ता हुन्थे, कहिले गाई जस्ता, कहिले गैँडा जस्ता, त कहिले हात्ती जस्ता। बिस्तारै कपासमा कसैले कालो मसी पोखिदिए जस्तो भयो। बादलका काला काला जामुनका झुप्पा भए र ती झन् ठुल्ठुला हुँदै गए। मानव आकाशमा ठुले बाढी आउनेवाला थियो। बादलका लहरा फेउराका बथान झैँ जताततै दगुर्न थालेका थिए। बिस्तारै काला बादलले निलो आकाशलाई निल्दै गयो। सूर्य त आकाशमा छँदै थिएन जसरी हरायो। पाहुना आउने खबर पाएर घरवालाले कुना काप्चा कुचुलाए झैँ हुरिँदै आएको हुरीले बर्खाको स्वागतमा भुइँ बढार्न थाल्यो। मानव धरतीको एक कुनाको सारा बतास पुठामा लट्ठी हिर्काएको गोरु झैँ उफ्रिँदै धरतीको अर्को कुनातिर गइरहेको थियो। बेला बेला त घरै उडाएर लैजाला जस्तो गर्थ्यो। बेला बेला आकाशमा ठुल्ठुला ढुङ्गा कपासमा ठोक्के जस्तो हुन्थ्यो। गड्याङ गड्याङ बेला बेला चट्याङ धरतीमा बजारिन्थ्यो। आकाशमा बादलको मनमानी चलेको तेस्रो दिन 11:15 आँगनमा उभिएर बसन्तलाई कुरिरहेको पवनले यसो अनुहार उठाएर आकाशतिर हेर्यो। बादलको झुप्पाबाट सबैभन्दा पहिले उछिटिएर धरतीतिर दगुरेको बर्खाको पहिलो मोद उसको नाकको डाँडीमा टप्प खस्यो। मुन नआउने बेला भयो। उपन्यासकार बुद्धिसागरको फिरफिरेको 23 अंशको वाचन पृष्ठ 450 सकिएको छ। आगामी साता 24 अंश लिएर आउनेछौँ। तपाईँलाई उपन्यासको वाचन अनि कार्यक्रम कस्तो लागिरहेछ? सुझाव, सल्लाह र प्रतिक्रिया पठाउन सक्नुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6 गैंडाकोट नवलपरासीमा। यस्तै तपाईँले सुनिरहनु भएको रेडियो मालिका एफएम 97.4 मेगाहर्जमा पनि सुझाव पठाउन सक्नुहुन्छ। आजका लागि कार्यक्रम कृति सौरभको निर्धारित समय सकिएको छ। आगामी साता फेरि उपस्थित हुनेछौँ। तपाईँको रात शुभ बितोस्। शुभ सपनीको कामना प्रविधिका क्षितिजसँगै सौभाग्य लक्ष्मी बिदा भए। शुभरात्रि।
Thank you.